आगे चलेंगे। थोड़ा सा टॉपिक चेंज हो रहा है, लेकिन इसका ताल्लुक जो है सूरत के शुरू के सवालात से है। आयात को पढ़कर इंशाल्लाह इसको हम देखेंगे। आयत नंबर 127। अल्लाह सुब्हान तआला फरमाते हैं, वयस्तफ्तूनक फिन निसा, ए नबी, ये लोग आपसे औरतों के बारे में फतवा पूछते हैं। यस्तफ्तूनक का लफ्ज़ देखिए तो इसके अंदर लफ्ज़ फतवा छुपा हुआ है। फतवा उर्दू में हम बोलते हैं, वही लफ्ज़ ये है। वयस्तफ्तूनक फिन निसा, और ये लोग आपसे औरतों के बारे में फतवा पूछते हैं। कुलिल्लाहु युफ्तीकुम फीहिन्ना, कह दीजिए कि अल्लाह तुम्हें फतवा देता है, यानी वजाहत से ये मसला बयान कर देता है। क्या था वो तो बाद में है, लेकिन यहाँ लफ्ज़ फतवा और औरतों के बारे में बात का जवाब देना, इस पे गौर कीजिएगा कि अल्लाह ताला औरतों के मसाइल को इतनी अहमियत देते हैं कि अगर कोई सवाल पूछे तो उसका जवाब दिया जाता है। ये नहीं है कि ये औरतें हैं इनको पीछे कर दो, इनकी क्या हैसियत है, ये तो कम अकल ख़वातीन है, लाइक दिस। एक चीज़ होती है सवाल, जैसे यस सलूना का बहुत सारी आयतें, तकरीबन 9 या 11 आयात कुरान पाक में, तो सवाल पूछने और फतवे के तलब करने में क्या फ़र्क है? थोड़ा सा इसको देख के फिर आगे मौजू पे चलते हैं। अब देखिए कि सवाल क्या होता है कि मुझे नहीं पता ये बात, आप मुझे बता दीजिए। किसी भी आलिम से आप पूछते हैं कि ये सवाल कैसे है, वो आपको बता देते हैं। ये तो होता है सवाल, निस्बतन जिम्मेदारी कम होती है, इल्म की बुनियाद पे जो भी उसका जवाब होता है वो दे देते हैं। फतवा उससे ऊपर का दर्जा होता है। फतवा मांगने वाले को हो सकता है कि उस मौजू पे इल्म हो, लेकिन उसके बारे में मज़ीद रहनुमाई, अमली तौर पे मेरे लिए इसमें क्या बेहतर है, किस तरह, इसकी राय होती है। और सवाल का जवाब तो कोई भी दे सकता है जिसको इल्म है, लेकिन फतवा देने के लिए बहुत ज़्यादा क्वालिफ़िकेशन की ज़रूरत होती है। हम इस वक्त ना तो उन बहसों में पढ़ेंगे, लेकिन एक छोटा सा आपको मशवरा दे दूं कि आप चलते फिरते मुफ्ती ना बने। बाज़ दफ़ा जब नया नया कुरान हमारी ज़िंदगी में आता है ना, तो दिन रात फतवे जाते हैं, ये हुक्म, ये नहीं, वो नहीं, दिस एंड दैट। तो तालिबे इल्म का मिजाज क्या होता है? सीखने वाला, खुद जानना है, अमल करना है, और अगर कोई चीज़ पूछे तो मुनासिब मौके पे मुनासिब तरीके से बता के रेफ़र कर दिया जाए। तो यहाँ से अब अल्लाह ताला ने औरतों के मसाइल की जो बात आगे की वो क्या थी, अब देखिए सवाल क्या था उसका जवाब आगे आ रहा है। वमा युतला अलैकुम फिल किताबि फी यतामन निसा, और जो तुम्हें पहले ही सुनाया जा चुका है किताब में यतीम औरतों के बारे में। यहाँ फिल किताब में अल किताब से मुराद सूरत निसा की इब्तदाई आयतें हैं। कुरान पाक का ये अंदाज़ आप और भी जगह देखेंगे कि सूरत को कुरान कहना या कुरान को सूरत कहना, ये कई जगह होता है। यहाँ फिल किताब कुल बोलकर मुराद इससे किताब की एक छोटी सूरत, यानी सूरत निसा कहा गया। बाज़ दफ़ा सिर्फ सूरत नाजिल होती हुई कहकर उससे मुराद कुरान भी होता है। तो लिहाजा कहा गया कि मसले वही हैं जो सूरत निसा की आयत नंबर 3 में बयान कर दिए गए। हम पीछे पढ़ चुके बिल्कुल सूरत के आगाज़ में यतीम लड़कियों के बारे में कुछ मसाइल थे। वइन खिफ्तुम अल्ला तुक्सितु फिल यतामा, कि अगर तुम्हें इस चीज़ का खौफ हो कि तुम यतीम लड़कियों के मामले में इंसाफ नहीं कर सकोगे, तो फिर बेहतर है कि तुम उनसे शादी ना करो और दूसरों से कर लो। फन के हुमाताब अलकुम मिनन निसा मसना व सलास व रुबा, उस आयत की तरफ इशारा है। बुनियादी तौर पर यहाँ आप देखिए कि अल्लाह सुबहाना तआला ने इन आयात में दोबारा मुसलमानों को मुखातिब किया कि देखो माशरे का एक बहुत बड़ा हिस्सा औरतों पे मुश्तमिल होता है, औरतों के मसाइल यानी ख़वातीन के मसाइल के बारे में अहकामात का नाजिल होना इस बात का एहसास देता है कि जिस सोसाइटी में औरतों के हकूक़ और फ़राइज़ में बैलेंस नहीं होगा, उस सोसाइटी में पूरी तरक्की के बावजूद, हर तरह की मादी सहूलतें मौजूद होने के बावजूद अमन और चैन नहीं होगा। सूरत के आगाज़ में यतीम बच्चे और बच्चियों के साथ और बेवाओं और यतीमों के जो मसाइल थे, उन्हीं में से अब यहाँ कुछ सवालात सहाबा की तरफ से आए। ये बिल्कुल ऐसे ही है कि हम कुरान का एक हुक्म पढ़ लेते हैं, फिर उसके बाद हमारे जहनों में सवाल उठते हैं। तो जब आयत 3 नाजिल हुई तो उसके बाद सहाबा के जहनों में कुछ सवाल हुए। اب وہ سوالات کیا تھے اس کے بارے میں مفسرین نے مختلف قسم کی باتیں کی ہیں. کچھ کہتے ہیں کہ سوال یہ اٹھ گیا ذہن میں کہ یتیم بچیوں سے نکاح کر لے تو پھر اس کے بارے میں کیا حکم ہے. کسی نے کہا اچھا اگر نہ کریں تو کیا حکم ہے. یعنی کچھ اس طرح کے جنرل کویسچن تھے, تو اللہ تعالیٰ نے اس موضوع کو دوبارہ سامنے پیش کر کے کہہ دیا کہ دیکھو تمہیں کیا کرنا ہے, تم یتیم عورتوں کے بارے میں رہو. یہاں ایک اور چھوٹی سی بھی بات سمجھیے کہ جب یتیموں کے حقوق کی بات ہوئی تو کچھ لوگوں نے یتیم بچوں کو پالنا شروع کر دیا. اب بچے کو تو وہ لے آتے, اب امیجینیشن میں لائیے کہ ایک مرد فوت ہوا, پیچھے بیوی بھی چھوڑی بچے بھی چھوڑے, ٹھیک ہے, اب وہ بیوہ ہے اور وہ یتیم ہے. جب یتیم کی کفالت کے لیے کوئی یتیم کو اپنے گھر لے آتا ہے یا اس کے گھر جا کے اس کو کچھ بتاتا ہے, تو ایک دوسرا ایشو تھا کہ بچے کو ماں سے کیا الگ کر دیا جائے. باپ نہیں ہے تو دوسرا کوئی باپ بن کے پال رہا ہے, تو اس بچے کو جو اپنے گھر لے آئے گا تو ماں سے جدا ہو گیا, نمبر ایک. اور دوسری صورت یہ تھی کہ اگر اس کی ماں کو بھی ساتھ لے آئے تو کس رشتے سے رکھے. تو بنیادی طور پہ ادھر اشارہ ہے یتیم بچوں کی ماؤں سے نکاح کا. بات واضح ہے کہ جو بچے جن کو تم پال رہے ہو, پالنا چاہتے ہو, ٹیک کیئر کرتے ہو, تو بجائے اس کے کہ یتیموں کو پالو تم ان کی بیوہ جو بیچاری شوہر سے محروم ہو چکی ان کو بھی لے آؤ. کیونکہ جب بچے کے ساتھ اس کی ماں بھی آئے گی آپ کے گھر میں, ایک تو یہ کہ بچے کی پرورش آسان ہو جائے گی, بچے کو ماں بھی دیکھے گی اور آپ بھی دیکھیں گے, اور اسی طرح کے دوسرے مسائل جو ہیں وہ نہیں اٹھیں گے. تو یہاں اللہ تعالیٰ نے یہی بات کہہ دی کہ وما یتلا علیکم فی الکتاب فی یتام النساء, وہ تمہیں پہلے ہی سنایا جا چکا ہے کتاب میں یتیم عورتوں کے بارے میں. کون سی عورتیں؟ اللہ تلا تو نہن نما کتب لہن, جن کو تم دیتے نہیں ہو, جو اللہ نے ان کے لیے لکھ دیا, مراد ہے حق مہر. لکھیے اس کے نیچے ماں کتب لہن کیا ہے, جو مقرر کر دیا اللہ نے ان کے لیے, یعنی حق مہر. وہی بات, غریب عورتوں سے شادی کر لیتے تھے لیکن ان کو حق مہر نہیں دینا چاہتے تھے. اور دوسری خرابی کیا تھی, وترغبون ان تنکحو ہن, اور تم یہ بھی رغبت رکھتے ہو, ترغبون رغب یا رغبو سے تم رغبت رکھتے ہو کہ تم عورتوں سے نکاح کرو. مطلب کیا ہے, یتیم سمجھ کر مہر ادا کیے بغیر ان سے نکاح کرنے کی خواہش رکھتے ہو. بعض لوگوں نے کہا ترغبون سے مراد یہاں یہ کہ بے رغبتی رکھتے ہو. دو مختلف ترجمے ہیں اس حصے کے. ایک ترجمہ کیا ہے, ترغبون ان تنکحو ہن, تمہیں ان سے نکاح کرنے کی رغبت ہو, ٹھیک ہے. لیکن جب رغبہ کے بعد ان آتا ہے, پیچھے بھی بتایا تھا نا وَمَن يرغب عن ملت ابراہیم, ٹھیک ہے, تو پھر وہ رغبت کی بجائے بے رغبتی اعراض کا معنی پایا جاتا ہے. تو گویا کہ بتایا یہ جا رہا ہے کہ یتیم لڑکیاں جب بدصورت ہوتی یا دولت نہ ہوتی تو ان کے ولی یا ان کے ساتھ وراثت میں شریک دوسرے ورثہ خود بھی نہیں پسند کرتے تھے کہ ان کا نکاح کریں, اور دوسری جگہ ان کا نکاح کرتے نا, کیونکہ دولت ادھر چلی جائے گی, دوسرا شخص اس جائیداد میں آئے گا. تو اللہ تعالیٰ نے پہلی صورت کی طرح ظلم کی اس دوسری صورت سے بھی منع کر دیا. اب آپ دیکھیے کہ یہاں یہ بات کر کے اللہ سبحانہ تعالیٰ نے یتیموں کے اور بیواؤں کے حقوق کو محفوظ کیا, اور ساتھ ہی ساتھ یہ بتا دیا کہ دیکھو جب کسی جگہ تم کوئی نیکی کا کام کرتے ہو, نیکی کا کام ہے نا یتیموں کو پالنا, تو اس نیکی کے کرنے میں بھی گناہ نہ کرو. یہ مطلب ہے, بعض دفعہ یتیم بچیوں سے بڑی محبت کا اظہار کیا جاتا تھا لیکن بعد میں ان کے وہ حقوق ادا نہیں کیے جاتے تھے. بات وہی ہے جو پیچھے گزر چکی ہے, صرف اس کا ایک تاکیدی حکم ہے تھوڑے سے فرق کے ساتھ. پھر اس کے بعد ساتھ ہی فرما دیا صرف یہ عورتیں ہی نہیں بلکہ والمستضعفین من الولدان, اور اسی طرح وہ بچے جو کمزور ہیں جن پر یعنی ظلم ہو رہا ہے, مراد یتیم ہے, ان کے اوپر بھی حق تلفی نہ کرو, ان کی حق تلفی نہ کرو, ان پہ زیادتی نہ کرو. اور کرو کیا, ون تقوم للیتامی بالقسط, یعنی اتنے تفصیلی احکامات اس لیے بتا دیے کہ تم یتیموں کے معاملے میں انصاف پر کاربند رہو, ان کے حقوق کو اچھی طرح سے ادا کرو. ہاں یہ تو ہے, تمہیں اپریشیٹ کرنے والا تو کوئی نہیں ہے, کیونکہ کسی کے بچے کو دیکھیں تو تھوڑا پیار کریں تو ماں باپ کتنا شکریہ ادا کرتے ہیں. تو کہا وہ تو اس کا دیکھنے والا کوئی بھی نہیں ہے, لیکن یاد رکھو کہ اللہ دیکھ رہا ہے. اسی لیے اگلے حصے میں فرما دیا کہ وما تفلو من خیر, اور جو بھی تم خیر سے کرو گے, بھلائی کا کام کرو گے, فإن اللہ کان بہ علیما, تو اللہ تعالیٰ اس سے خوب واقف ہے. تمہاری نیتوں سے آگاہ ہے، اس نے شریعت کے احکامات نازل کر دیے، تم کو سب کچھ بتا دیا، بس شرط یہ کہ تمہاری نیت صاف ہو۔ کیونکہ آپ دیکھیں سورہ بقرہ آیت 220 میں آیا تھا کہ واللہ یعلم المفسد من المصلح، کہ اللہ تعالیٰ یعلم جانتا ہے مفسد کو اور مصلح کو، یعنی کون نیت اچھی سے کام کر رہا ہے کون بری سے کر رہا ہے، لہذا تم اس کو اللہ تعالیٰ کا کام سمجھ کے کرتے جو۔ اس کے بعد اب اگلی آیت جو ہے آیت نمبر 120، اس میں خاص طور پہ اس عورت کو چند نصیحتیں کی جا رہی ہیں جس کا شوہر اس کی طرف رغبت نہیں کرتا۔ یہاں تھوڑا سا آیت کو لے لے ساتھ، تو پھر کوشش کریں گے کہ جس حد تک بھی ٹائم کی گنجائش ہوئی ہم اس سلسلے میں کچھ پریکٹیکل چیزوں کو دیکھ لیں، لیکن پہلے ہمیں آیت کے ساتھ ساتھ چلنا پڑے گا۔ وَإِنِ امْرَأَتُن، اور اگر عورت، امراۃن سے یہاں مراد بیوی ہے، خافت وہ خوف رکھتی ہو، اندیشہ ہو، خافت میں جو تا ہے نا یہ مؤنث کی ہے، خوف لفظ ہے اصل میں، امراۃن میں تا ہے وہی ادھر آ گئی، کس چیز کا اندیشہ ہو عورت کو، مِن بَعْلِہٰ اپنے شوہر سے، پیچھے بھی بات ہوئی تھی نا بال، اس کی جمع کیا تھی بھلا، بعول، پیچھے پڑھ چکا ہے نا، وَبُعُولَتُهُنَّ أَحَقُّ بِرَدِّهِنَّ، طلاق میں آیا تھا، تو یہ جو پنجابی میں یا اردو میں ہم کہتے ہیں نا بال بچوں کا کیا حال ہے، تو سر کے بال نہیں ہوتے بلکہ یہ بال ہوتا ہے، شوہر کو کہتے ہیں، ٹھیک ہے، وہی لفظ ادھر آ گیا۔ یعنی جس عورت کو اندیشہ ہو اپنے شوہر سے، نشوزن او اعراضن، نشوز کا یعنی زیادتی کا اور بے رخی کا، دو ہی چیزیں ہیں، نشوز پیچھے پڑ چکے ہیں نا، واللاتی تخافون نشوزہن، نشوزہ اٹھان چڑھائی، جس کو آپ کہتے ہیں روپ ڈالنا، پیچھے دیکھیں عورتوں کی بات ہو گئی اس لیے مرد ناراض نہ ہو، لیکن کچھ مردوں میں روپ ڈالنے کا شوق ہوتا ہے، نشوز ہے، ہر وقت روپ، ہر وقت غصہ، میں گھر کا بڑا ہوں، گالی دے دی، بات کر لی، غصے میں آ گئے، ہاتھ اٹھا لیا، یعنی موڈ ہی خراب ہے، باہر تو بڑے وہ ماشاء اللہ جولی اور اچھے موڈ والے، گھر میں آتے ہی شورنا شروع کر دیا، ایک مردوں میں یہ بات ہوتی ہے، ٹھیک ہے، شور ہی مچاتے رہتے ہیں گھر میں، ایک اس سے بھی دوسری حد ہے، اے رازن پتہ ہی کچھ نہیں، جمع تفریق کیا ہو رہا ہے کیا نہیں، کوئی آیا نہ آنے کا، خوشی نہ جانے کا غم، بے روحی ہی بے روحی ہے۔ ایک وہ ہے نشوز کے آگے لکھ لیجئے، جو بیوی کو ہر وقت ڈانٹتا ٹپکتا اور گالیاں دیتا رہتا ہے، یہ بھی بہت بری ہے، لیکن دوسرا کیا ہے، اعراضاً کوئی دلچسپی نہیں لیتا، بات ہی نہیں کرتا، میں تم سے بولتا ہی نہیں ہوں، اس کا موڈ ہی سیدھا نہیں رہتا، مزاج ہی بگڑا ہوا ہے، تیوری بہت چڑھی ہوئی ہے، ہوتی ہیں یہ دو باتیں کہ نہیں۔ اللہ سبحانہ تعالیٰ نے یہاں بات کر دی کہ جس عورت کا مرد اس طرح کا کام کرے تو وہ بیوی پھر کیا کرے۔ تھوڑا سا پہلے لفظ نشوز کا فرق سمجھ لیجئے، آیت 34 میں جب لفظ آیا تھا نشوز، واللاتی تخافون نشوزہن، تو اس میں عورتوں کی طرف سے سرکشی تھی، ٹھیک ہے، اور وہاں نشوز سے مراد یہ تھا کہ وہ عورت جو اپنے شوہر کی اطاعت نہ کرے، ضدی، اڑیل، اس کے ساتھ کیا معاملہ کیا جائے۔ اب شوہر کے لیے نشوز کا لفظ ہے، بلکہ وہاں ہم نے بات کی تھی کہ عورت کے اندر کوئی اخلاقی خرابی بھی آ گئی، شوہر کو کچھ سمجھتی نہیں، دوسرے مردوں سے تقابل کرتی ہے، ٹھیک ہے، تو اب یہاں خاوند کے ساتھ نشوز کا لفظ ہے تو کیا ہوگا، فرق سمجھیے گا۔ عورت کی اصل شان کیا تھی، فصالحاتن قانتاتن، ٹھیک ہے، عزت کی حفاظت، عصمت کی حفاظت، صالحات، بات ماننے والی۔ مرد کو کیا حق دیا تھا اللہ نے پیچھے، الرجال قوامون علی النساء، تو یہاں مرد کا نشوز کیا ہے، قوامیت کے حق کو غلط استعمال کرتا ہے، چودھری بن بیٹھا ہے، بڑا ہوں جی، روب ڈال رہا ہوں، ہر وقت ایسی باتیں کرنا، بلا وجہ ستانا، اسی طرح نشوز میں تنگ کر کے مہر معاف کروانا، بیوی کے والدین اگر اچھے کھاتے پیتے ہوں تو اس کو بلیک میل کرنا، جاؤ ماں سے پیسے لاؤ، باپ سے کو مجھے گاڑی دے دو، مجھے دکان دے دو، مجھے وہ دے دو، یہ ساری چیزیں اس دور میں بھی تھی اور آج بھی ہیں، خاص طور پہ جہاں پڑھے لکھے لوگ نہیں ہوتے تو داماد جو ہے وہ دوسروں کو بھی تنگ کرتا ہے اور گھر والوں کو بھی ستاتا ہے۔ اعراض کی ایک صورت کیا ہے کہ بیوی کے حقوق تو ادا کوئی نہیں کر رہا اور باہر کی عورتوں سے تعلق ہے، یا شادی دوسری کر لی، اب دونوں ہی صورتیں، دوسری شادی کر لی یا دوسری عورتوں سے تعلق رکھے، اب ایسے مرد کو کیسے ڈیل کیا جائے، ٹھیک ہے، اللہ تعالیٰ کہتے ہیں فلا جناح علیہما، ان دونوں پر کوئی گناہ نہیں، کوئی الزام کی حد نہیں ہے، کیا، ان یصلح بینہما صلحا، کہ وہ آپس میں صلح کر لیں۔ یہاں اب اس میں स्टेप्स हैं। मर्द में खराबी है, बीवी मजबूर है, मजलूम है, तो सुलह करने से क्या मुराद है? पहली बात यह है कि सुलह करने से मतलब यह है कि औरत सुलह सफाई के साथ खुला ले ले कि भाई मैं आपके साथ नहीं रह सकती, इस तरह के मामले पीछे हम पढ़ चुके, और उस सुलह में कुछ कीमत देनी पड़ती है, हक महर को छोड़ना पड़ता है, कोई और भी चीज़। ठीक है, एक मुराद ये है। दूसरा मुराद सुलह से क्या है कि ले दे के मामलात पे कॉम्प्रोमाइज़ कर लो। कैसे कर लो? कि अगर सिर्फ मर्द का मिजाज ही बुरा है लेकिन दीन में नक्स नहीं है, होता है ना ऐसा, नमाजी भी होते हैं, दीनदार भी होते हैं, जुबान के तेज हैं, शक्की मिजाज हैं, तो बीवी को क्या चाहिए कि कुछ ले दे के बैठी रहे, ये मतलब है। इसलिए कि बस सुल्हु खैर, सुलह बेहतर है, सुलह बहर हाल बेहतर है। बच्चों को लेके कहाँ जाएगी, जहाँ जाएगी वहाँ भी मसाइल होंगे, तो अगर तो कोई शरई बीच में उजर नहीं है तो औरत अपने मर्द के साथ सुलह ही कर ले, छोटी छोटी वजहों बातों को बुनियाद बनाकर घर ना तोड़े। लेकिन अमूमन लोग सुलह क्यों नहीं करना चाहते, लेन देन में कमी बेशी पर राजी क्यों नहीं रहते? इसलिए कि वह उह दिल अनफुस और हाजिर की गई हैं जाने बखीली पर। लफ्जी माना ये है, ये इस समय कई दफा कोट करती हूँ और आज आपके सामने भी आ गया। उख दिरत क्या है? हाजिरा, ये वही ता किस चीज की है? मुअन्नस की। इसलिए रूट की ना समझिएगा, ये रूट वर्ड में नहीं आएगी। मुअन्नस के नफ्स, नफ्स की जमा अनफुस। ठीक है, उख दिरत में ता मुअन्नस की, मुअन्नस कहाँ से आ गया? अरबी जुबान में नफ्स मुअन्नस होता है, नफ्स की जमा अनफुस। और शुख पीछे हमने पढ़ा था कि इंसानी जरूरियात पे भी ना लगाएं, मतलब ये कि हर बंदा अपना फायदा चाहता है। फितरत में गुंदी हुई चीज़ जैसे होती है ना, उसी तरह इंसानों की तबीयतों में अपनी जात को फायदा देना गुंदा होता है। औरत अपना हक नहीं छोड़ना चाहती, मर्द देना नहीं चाहता, तो लिहाजा बेहतर है कि तुम फिर कुछ कर लो, लेकिन नहीं करते, और इस बुखल की वजह से सुलह पे नहीं आते। बाज़ दफ़ा आप देखिए अना आ जाती है, ईगो, मैं क्यों छोटी बनूँ, मैं क्यों ऐसे करूँ, तो अल्लाह ताला कहते हैं वाइन तुहसिनो, सुलह से भड़ के एहसान, एहसान ही कर दो, वतत्तकू और तकवा अख्तियार कर लो, तो फ़इन्नल्लाह काना बिमा तअमलून खबीरा, बेशक अल्लाह ताला तुम्हारे तमाम आमाल से बाखबर है। मतलब यह है कि तुम मर्द हो, मर्दानगी का सबूत दो, इस मामले में अपने अंदर नरमी पैदा करो, बीवी का हक फराख दिली से अदा करो, बीवी को अच्छे तरीके से रखो। यानी इस आयत में दोनों को बारी बारी रग़बत दिलाई गई है कि बीवी छोड़ दे अपना हक, थोड़ी कमी बेशी पे माफ़ कर ले कि चलो गालियां भी देता है तो कोई बात नहीं, बाकी काम अच्छे भी तो हैं, और इसको छोड़ के जाना किधर है, सुलह ही कर ले। और दूसरी तरफ मर्द को भी कहा गया तुहसिनु वतत्तकू, खबरदार खराबी ना करो बल्कि अच्छा काम करो। लेकिन जब ये दोनों ना कर सकें, जब ऐसे मामलात ना कर सकें, तो फिर एक इंसान के लिए इस्लाम की क्या रहनुमाई है? अगली आयत में इसका इशारा है, आयत 129 को लीजिएगा, मौजू पूरा होगा तो हम इस पर थोड़ी बात करेंगे इंशाल्लाह। का वलन तस्ततीयू, और तुम तो हरगिज़ ना कर सकोगे, तुम इस्तेआत ही नहीं रखते इस बात की, क्या अन तादिलू के तुम अदल करो, तादिलू में लफ्ज़ छुपा हुआ है ना अदल का, कि तुम अदल करो, बैनन निसाई औरतों के दरमियान, बीवियों के दरमियान, वलव हरस तुम चाहे तुम इसके कितने ही हरीस हो। देखिए सूरत के शुरू में आयत 3 में क्या कहा था, फाइन खिफ तुम अल्ला तादिलू फवाहिदतन, अगर तुम्हें इस बात का अंदेशा हो कि तुम अदल नहीं कर सकोगे तो फिर दो बीवियों की जरूरत कोई नहीं है, फिर एक ही बहुत है। दो बीवियों की सूरत में अदल की बड़ी कड़ी शर्त है, ठीक है, एक पर ही रखो। और अगर तुम्हें लगता है कि तुम दो के हक अदा कर सकते हो, बराबर अदल कर सकते हो, तो कर लो, लेकिन तुम पूरा कर नहीं सकोगे, नहीं यस्तती हो। क्या मतलब है इधर के दो बीवियों में? क्योंकि बाज दफा मर्द का एराज बीवी से इतना बढ़ता है कि दूसरी शादी कर लेता है, बात वाजे। यानी ये पहले तो सिर्फ ऐसे ही था कि इतनी दिलचस्पी नहीं लेता था, अब पता चला कि शादी भी कर ली, तो अब इस सूरत में क्या मर्द के साथ मामला है? अल्लाह ताला कहते हैं कि ये तो पता है कि तुम पूरा अदल नहीं कर सकोगे। यहाँ बड़े बड़ा बड़ा करके लिख लीजिए कि यहाँ अल्लाह यस्तती या तुम इस्तेआत नहीं रखोगे, इससे मुराद कल्बी मेलान है, दिल का मामला, मैटर्स ऑफ द हार्ट, अमली नहीं। ये नहीं है कि एक बीवी को खर्चा दे दो दूसरी को ना दो, एक के घर रहते रहो दूसरे के ना रहो। इधर मुराद है दिल। नबी सल्लम की एक से ज़ायद बीवियाँ थीं, आप अपनी बीवियों के साथ ज़ाहरी तौर पे हर तरह का अदल करते थे, गिन गिन के हर चीज़ को होता था, बारियाँ मुकर्रर थी, हर घर में एक दिन बसर करते थे, दिन में भी चक्कर लगाते, असर और मगरिब के दरमियान हर बीवी के पास थोड़ी देर के लिए जाते। अब इस तरह के मामले करते, लेकिन इसके बावजूद आप फरमाया करते थे कि आयशा के मामले में अल्लाह ताला तू मुझे ना पकड़ना, ये मेरी बांट थी मैंने कर दी, लेकिन ए अल्लाह तू मुझे उस बात में ना पूछना कि मेरा दिल आयशा की तरह बहुत जाता है। ठीक, अब इस सूरत में जब कोई मामला हो जाए तो अल्लाह ताला कहते हैं कि ठीक है, दिल के अंदर तुम्हारे जो भी जज्बात हैं उस पर पकड़नी होगी। क्योंकि आप देखिए कि ये कोई ऐसी बात नहीं है कि बंदा कर दे। मिसाल है कि आप अपने ऊपर ले लीजिए, माओं को बात समझ आ जाती है, तीन चार बच्चे हैं, जाहरी तौर पे आप सब बच्चों के साथ एक ही जैसा करती हैं। कोई बच्चा ऐसा है कि आपको एक प्यारा है तो दूसरा नहीं, लेकिन कोई एक बच्चा अपने अखलाक से ज़्यादा प्यार ले लेता है, ओबीडियंट है, और किसी से फितरी भी प्यार होता है, ये भी सच है। ये मोहब्बतें भी तकदीर से मिलती हैं, खैरात से नहीं मिलती, ये अल्लाह की अता है। अल्लाह, आप अपने भाई बहनों को देखिए, आपके चार भाई होंगे, हो सकता है उसमें से एक से आपको बहुत प्यार हो, चार बहनों में से आपको एक बहन से ज़्यादा प्यार है। तो जिस चीज़ पे आपका बस नहीं चलता उस पे पकड़ कोई नहीं है, लेकिन इसको बुनियाद बना के फिर अमली तौर पे झुकाव ना शुरू हो जाए तो ऐसी चीज़ों पे अल्लाह ताला कहते हैं क्या ना करो, फला तमीलू कुल्लल मईल, तो ऐसा ना हो कि तुम एक ही तरफ पूरे के पूरे झुक जाओ, फतज़रूह कल मुअल्लका, और दूसरी बीवी को मुअल्लक छोड़ दो। तज़रू हा में हा कौन है, पहली बीवी। खराबी क्या आती है दूसरी शादी की सूरत में अमूमन मर्दों में, कि पहली बीवी का हक अदा नहीं करते। और कल मुअल्लका से क्या मुराद है, अली का या अलीकु, तालीक क्या होता है, यूं लटकती, हैंगिंग, मुअल्लका के हैंगिंग। किस तरह हैंगिंग है, ना वो शोहर वाली है ना आज़ाद है, ना बीवी है ना बेवा है। आज़ाद कर दे तो किसी दूसरी जगह शादी हो सकती है, वो भी कोई नहीं है, तो ना शौहर प्यार करता है ना शौहर छोड़ता है। तो अल्लाह कहते हैं कैसा ना करो, वइन तुस्लिहू वतत्तकू, देखिए बार बार सुलह और तकवा, जहाँ शौहर बीवी और ख़ानदानी मसाइल आएंगे वहाँ सुलह तकवा अल्लाह का खौफ बहुत आएगा। कार अगर तुम इस्लाह कर लो, अपने आप को ठीक करो, इस्लाह की गुंजाइश हमेशा होती है, वतत तकवा और तकवा की रविश अख्तियार कर लो, तो फ़इन्नल्लाह कान गफूर रहीमा, तो अल्लाह ताला बख्शने वाला भी है और मेहरबान भी है। अब आप देखिए कि इस सारी चीज़ों में कितने असबाब जमा हो गए, ये कर लो वो कर लो, ये सोच लो कुछ दे दो, हक मेहर छोड़ दो, ये सारी आयतें जो चल रही है ना अभी तक, यस्तफ़तू नका में, इसमें यहाँ तक भी बात आती है कि नबी सल्लल्लाहु अलैहि वसल्लम की एक बीवी थी, हज़रत सौदा रज़ी अल्लाह तआला अन्हा, दूसरी बीवी थी, यानी हज़रत खदीजा की वफ़ात के बाद जिनसे आपने निकाह किया वो हज़रत सौदा थी, बड़ी उम्र की थी, काले रंग की खातून थी, भद्दे जिस्म की थी। इनको ज़िंदगी के एक ऐसी स्टेज पे जब अल्लाह के नबी की और बीवियाँ भी हो गई, खदशा पैदा हुआ कि मेरे में तो कोई कशिश नहीं रही, लगता है कि मुझे तो अल्लाह के नबी छोड़ देंगे। और हकीकत है कि औरत के वैसे तो हर दौर में ही लगता है, अंदेशा ही होता है कि छोड़ना दें, और ख़ास तौर पे जब किरदार में कुछ मसले हों और अपने ताल्लुकात ख़राब हुए हों, तो इनके दिल में ख्याल आया कि शायद अल्लाह के नबी मुझे छोड़ना दें। तो ये नबी सल्लम के पास गई, कहने लगी अल्लाह के नबी मैं आपकी बीवी रहना चाहती हूँ, मैं अपनी बारी हज़रत आयशा को देती हूँ, आप मेरे अंदर वो जज्बात नहीं है तो आपकी और भी बीवी हैं, तो आप मेरी अपनी बारी हज़रत आयशा को दे दें, तो मुझे इस पर कोई एतराज़ नहीं। ये जो पहली आयत है ना कि अंतुस्लिहू, तो अल्लाह के नबी ने इनका ये तोहफ़ा कबूल किया, इसलिए फिर आखिरी उम्र में आप हज़रत आयशा के घर दो रातें रहते थे, क्योंकि एक उनकी एक सौदा की। यहाँ एक दो बातें समझ लीजिए शौहर बीवी के मामलात में, क्योंकि जब हम अमली तौर पे हम होते हैं तो बहुत है। पहली बात देखिए कि हकूक तो अल्लाह ने दोनों को दिए, पीछे हम पढ़ भी चुके, सब कुछ है, लेकिन बाज़ दफ़ा हालात आइडियल नहीं रहते। अब इस सूरत में जो बात क्या है, हज़रत इब्ने अब्बास कहते हैं मियाँ बीवी जिस बात पर राजी हो जाए वो जायज़ है, दैट्स इट, 100 बातों की एक बात। हुक्म तो नहीं है कि 4 महीने से ज़्यादा छोड़ के कोई मर्द बाहर जाए या बीवी के पास ना आए, घर में रहते हुए ना बुलाए, लेकिन अगर बीवी माफ़ कर देती इट्स ओके, ठीक है जाएं आप कमाएं मैं रहती हूँ, ठीक है। शौहर घर में रहते हैं, बीवी से बात नहीं करते, कई कई साल नहीं बात करते, कई कई महीने पास नहीं आते, बीवी कहती है अच्छा छोड़ो मैंने छोड़ दिया, तो जायज़ है। पहली बात याद रखिएगा, ठीक है, दोनों बाहमी राजी हों, خوشی سے وہ کنا، لیکن قیامت کے دن اگر بیوی نہیں پکڑتی تو اللہ بھی چھوڑ دے گا۔ دوسری بات یہاں یہ ذہن میں رکھیے گا کہ شوہر کو خواہش رکھنی چاہیے کہ میں اپنی بیوی پر صرف اچھا ہی معاملہ نہ اسے رکھوں بلکہ اس کے ساتھ احسان کا معاملہ کروں، اور بیوی کو بھی بالکل ایسے ہی سوچنا چاہیے۔ پھر اسی طرح بخاری کی روایت میں آتا ہے کہ یہ آیتیں، یہ جو شروع والی آیتیں ہماری، اس سے مراد ہے کہ ایک بوڑھی عورت جو اپنے خاوند کو دیکھتی ہے اور وہ اس سے محبت نہیں کرتا بلکہ اسے الگ کرنا چاہتا ہے، تو وہ کہتی ہے کہ میں اپنا حق چھوڑتی ہوں، مجھے جدا نہ کرو، تو یہ آیت دونوں کو رخصت دے رہی ہے۔ اسی طرح دو بیویاں، ایک بڑھاپے کی وجہ سے بوڑھی ہے، دوسری جوان ہے، تو جو بوڑھی بیوی کہتی ہے کوئی بات نہیں، چلو تم اس کے ساتھ رہ لو، میں خوش ہوں۔ بعض اوقات دوسرے شہر میں ہوتی ہیں بیویاں، جیسے بیوی قوم ہے، سیدھی سادھی ہے، وہ اپنی زندگی میں بسر کرتی ہے، مرد پڑھا لکھا ہے، کوئی عالم ہے، کوئی دین کا کام کرتا ہے۔ اب جو جہاں رہتا ہے وہاں اس کی کسی اور اپنے مینٹل لیول کی لڑکی سے شادی ہو جاتی ہے، عورت سے، تو کوئی حرج نہیں، شرط ایک ہے کہ حقوق دونوں کے پورے ہوں۔ ویسے تو حکم ہے کہ ایک رات ایک، ایک دوسرے کے پاس، بعض حالات ہی نہیں ہوتے، ایک ایک ملک میں دوسری ادھر ہے، تو اگر ادھر 6 ماہ رہے پھر بعد میں کہا چلو میں آ رہا ہوں 1 مہینے کے لیے ادھر، تو کوئی حرج نہیں۔ یعنی ان معاملات میں اللہ تعالیٰ دل کو بہت کھلا رکھنا چاہتے ہیں اور یہی سکھا رہے ہیں کہ دوسروں کے اوپر ہر وقت اس طرح کی باتیں نہ کرو کہ تمہیں مشکل ہو اور ہر وقت دوسرے پہ حرام کے فتوے ہوں، دل کھلے رکھو۔ مزاج کے اندر بہت ساری چیزیں ایسی آتی ہیں تو پھر تم اس کو برداشت کرو۔ اگر گھر بنانے ہیں، دیکھیں انسان کا مزاج کیسے ایک رہے، موسم ایک جیسا نہیں رہتا، آپ چاہیں سارا سال سردی رہے تو رہے گی، سارا سال بہار رہے تو رہتی ہے، سارا سال سردی گرمی رہے تو نہیں رہتی نا، تو 4 موسم تو سیزن میں بھی آتے ہیں، تو انسان کے مزاج میں، زندگی میں ہی آتا ہے۔ ہر وقت پکی ہو کے دوسرے کو دیکھنا اور اس پہ تنقید کرنا اور ٹارچر کرنا، یہ اسلام بالکل بھی پسند نہیں کرتا۔ دوسری جو بات ہمیں اس سے پتہ چلی وہ کیا ہے کہ جب ایک معاملہ اس طرح کا ہو رہا ہے، میاں بیوی دونوں میں اسی طرح کی باتیں ہیں، اب بن نہیں رہی بات، تو ایک تو یہ کہ اس کو چھوڑ دے، طلاق دے دے، تو پھر دوسری شادی کرے، ایسے ہی ہوتا ہے نا، بعض عورتیں چاہتی یہی ہیں، پہلے چلتی رہتی ہے زندگی، لیکن جو ہی دوسری شادی وہ کرتا ہے تو وہ کہتی ہے اب میں اس کے ساتھ نہیں رہ سکتی۔ یعنی حرام کے تعلقات ہوں تو رہ لیتی ہیں، لیکن دوسری شادی کرے تو نہیں کرتی۔ اب ایک عورت پہلے طلاق لے کے فارغ ہو کے بیٹھی، پھر مرد دوسری شادی کرے، اور دیکھیے ہر شادی آئیڈیل نہیں ہوتی، بعض جگہ مرد بڑے مظلوم ہوتے ہیں، سچی بات ہے، بعض عورتوں میں کوئی کشش ہی نہیں ہوتی، مزاج پہ تنکی، ماتھے پہ پٹکا بندھا ہوا، شکایتی رویے، دکھ دکھ، کتنا کوئی ایک مرد صبر کر سکتا ہے، ہو سکتا ہے اس کے حق بھی نہ دے۔ دیکھیں انسان ہے نا، آپ اور میں اچھا کھانا دیکھتے ہیں کھانے کو دل کرتا ہے، اچھا نہیں ہوگا نہیں کھائیں گے، ایسے ہی ہوتا ہے نا، اچھی چیز ہمیں سب کو اچھی لگتی ہے۔ تو ہر بیوی عورت کوئی بہت آئیڈیل نہیں ہوتی، آپ جیسی لوگوں کی طرح، آپ اپنے اوپر نہ لیں، آپ بہت اچھی بیوی ہیں لیکن ہر بیوی اچھی نہیں ہو سکتی۔ تو اب مرد کیا کرے، صبر کر کے اس کے ساتھ رہے، دوسری شادی کر لے، اور بتا دے کہ دیکھو بھائی طلاق لے کے جانا ہے تو اور بات ہے، دوسری صورت ہے کہ میں شادی کر رہا ہوں۔ تو اس طرح کے معاملات لین دین میں چلتے رہتے ہیں۔ حدیث میں آتا ہے کہ جو مرد دوسری شادی کرتا ہے پھر پہلی بیوی یا ایک بیوی کے ساتھ انصاف نہیں کرتا، تو قیامت کے دن اس طرح آئے گا کہ اس کا آدھا جسم ساکت ہوگا، یعنی فالج زدہ ہوگا، پیرالائزڈ ہوگا۔ یہ مسند احمد وغیرہ کی روایت ہے۔ پھر اسی طرح آپ دیکھیے کہ ان معاملات میں جتنی بہتر کوشش کر سکو کرتے رہو، اور اگر بات نہیں بنتی، اب اگلا سوال ہے، ساری کوششیں کر لی، صلح کی، تقوی کی، کر لی بات، یہ وہ، چلتی رہی چک چک، ایک سال گزر گیا، دوسرا گزر گیا، پہلے ایک بچہ تھا، اب ایک اور بچہ آ گیا، مقدمے ہو رہے ہیں، یہ ہو رہا ہے، لڑائیاں ہو رہی ہیں، کچھ بات ہی نہیں بنتی، اب کیا کرو؟ پیچھے کیا پڑھا تھا ہم نے، حکم من اہلی ہا و حکم من اہلی ہی، جب بھی معاملہ ہے تو گھر کا معاملہ باہر ہوگا نا، وہی بات ادھر لے آئیے۔ اگر مرد بیوی کو نہیں رکھتا تو یہ نہیں کہ جھڑ سے طلاق دے دے، اس میں بھی پڑھیں لوگ، اس میں بھی فیملی کے لوگ آئیں، سب کچھ کر کرا کے دیکھا کہ نہیں بنتی، مزاج ہی فرق ہے، دیکھ کے غصہ ہی لگ جاتا ہے، یا ایک بالکل فرق کیفیت ہے، تو کوئی بات نہیں۔ آیت 130، وہیں یہ تفرقہ، اور اگر وہ دونوں الگ ہو جائیں، یغنی اللہ کل من ساتھی، تو اللہ ان کو اپنی کشادگی سے غنی کر دے گا۔ یہ بڑا خوبصورت اصول ہے، بعض دفعہ واقعی مس میچ شادیاں ہو جاتی ہیں۔ پہلا سال دیکھیے، سمجھیے، انالیسس کیجئے، بات ٹھیک ہے نہیں ہے، بن سکتی ہے نہیں بن سکتی، بیماری کس درجے کی ہے، علاج ہو سکتا ہے نہیں ہوتا نا، تو پھر دیر نہ کریں، پھر ہی یتفرقہ، الگ ہو جائیے. اللہ نہ کرے جس بہن کا سسٹر کا رشتہ غلط جگہ ہو گیا، شادی کے بعد پتہ چلا لڑکا شرابی ہے، شادی کے بعد پتہ چلا عقیدہ خراب ہے، شادی کے بعد پتہ چل گیا کہ اس کے تو لڑکیوں سے تعلقات ہیں، تو بس گیو ہر 4-5 منتھ رغبت دو، کچھ اس کا تزکیہ کرو، اس کو قرآن سکھاؤ، ادھر سے بات ادھر سے اچھی دوستیاں کرو، پھر زیادہ نہ ان کو بھی آزمائیں، پھر یتفرق. ہمارے ہاں سال ہر سال گناہ کی زندگی لوگ بسر کر لیتے ہیں، لیکن صرف اس لیے کہ لوگ مجھے طلاق یافتہ عورت کہیں گے، میں نہیں کر سکتی. اور پھر بعد میں جب 20-25 سال کے بعد 10 بیماریاں لگ چکی ہوتی ہیں اور گھر کا ماحول تلخ ہے، بچے بگڑ گئے، شوہر بیوی کی لڑائی تھی، یہ تھا وہ تھا، پھر کہتے ہیں اب میرے سے برداشت نہیں ہوتا. نہیں، بیٹیوں کی تربیت میں یہ نقطہ ہونا چاہیے. اور آپ دیکھیں بیٹیوں کو جب قرآن نہیں سکھائیں گے پہلے، ان کو اپنے حقوق کیسے آئیں گے؟ تو رنسائی نہیں پڑی ہوئی ہیں، وہ گئیں ان کو تو وہ تو سمجھی کہ شادی تو وہ ہوتی ہے جو فلموں میں دکھاتے ہیں، عملی زندگی میں بالکل فرق تھی. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ جھوٹ ہے، یہ جو ہم نے ایک دعا کہیں تو اچھی ہے، لیکن قانون بنا کے کہیں تو بالکل غیر اسلامی ہے کہ بیٹا اس گھر سے اب تیرا جنازہ ہی نکلے. یہ دعا تو ہو سکتی ہے کہ ساتھ تمہارا اچھا رہے، لیکن یہ قانون نہیں، یہ ہندو دھرم کا قانون ہے کہ ایک دفعہ بند گئے تو بند گئے، اب ختم نہیں ہو سکتا آپ کا تعلق. اسلام کہتا نہیں، یہ تفرقہ. پھر جرت لو، اسٹرانگ، اپنی بچیوں کی ایسی کریکٹر بلڈنگ کیجئے کہ وہ حالات کو سمجھیں، پرکھیں، پوری خواہش رکھیں، کوشش کریں، لیکن ہر وقت لڑنا، دھنگا فساد، اب وہ صلح کرا رہا ہے، اب یہ ہو رہا ہے، اب یہ کیا ہو گیا، پھر چسکے، خاندان کے چسکے، اب کیا ہو گیا جی ان کے بیچ میں، تو پھر ایسے صورت میں طلاق کا دروازہ کھلا. عیسائیت میں طلاق حرام ہے، ہندو مت میں ہے ہی کوئی نہیں، انجیل میں شریعت اور قانون کوئی نہیں تھا، اخلاقی تعلیمات تھی، لیکن اسلام نے کراہت کے ساتھ اس کو جائز کیا. اللہ کے نبی نے فرمایا کہ ابغض الحلال الی اللہ الطلاق. بعض کہتے ہیں یہ روایت ضعیف ہے، لیکن یہ کہ اللہ کو یہ پسندیدہ تو نہیں ہے. اسی طرح کہتے ہیں حضرت عیسیٰ نے بھی یہ کہا تھا کہ جو شخص اپنی بیوی کو طلاق نہ دے تو معاشرے میں اس کے نیگیٹو اثرات آئیں گے. تب ایسی صورت میں پھر یہ نہیں کہنا چاہیے کہ آگے سے کھائیں کہاں سے، یغنی اللہ، اللہ کھلاتا ہے، شوہر تھوڑی کھلاتے ہیں، کس کے ہاتھ میں، ایک وقت کا کھانا نہیں کھلا سکتا. وکان اللہ واسع حکیم، اللہ وسعت والا اور حکمت والا. کیونکہ بعض وقت فکر یہ ہوتا ہے کہ مرد کو نہیں ملے گی، بعض دفعہ بیوی کو نہیں ملتی، بھائی ایک شادی تب ہو گئی، اب دوبارہ کہاں ہوگی؟ یہ کس نے کہا؟ اللہ دینا چاہے تو کون نہیں دے سکتا؟ ایک جگہ سے ٹوٹے گی، اللہ اس عورت کو اس سے اچھا شوہر دے دے گا، اس شوہر کو اس سے اچھی بیوی. اور یقین کریں بے جوڑ رشتے ساتھ رہنا دن بدن بیماری کو بڑھاتا ہے، بالکل ایسے جیسے بیماری ہے نا جسم میں، یا تو بیماری ختم کر دیں، علاج کیا پتہ چلا ٹھیک ہے، لیکن جسم میں بیماری بھی رہے اور پوسٹ پون کرتے جائیں تو وقت کے ساتھ کیا ہوگا، وہی پھر زندگی میں ہوتا ہے. اب آپ کہتے ہیں ہائے طلاق لے کے لڑکی گھر آ جائے گی، سو بیٹھ، یہ کیا ہوگا، لوگ تو باتیں کریں گے، اس کی تو دوسری بہنیں بھی بیٹھی ہوئی ہیں، ان پہ اثر پڑے گا. تو اللہ آیت 131 میں کہتے ہیں ولی اللہ ما فی السماوات و ما فی الارض، اللہ ہی کا ہے جو کچھ آسمان اور زمین میں ہے، تم کیوں فکر کرتے ہو، اس کے خزانوں پہ نظر رکھو. وَلَقَدْ وَصَّيْنَا الَّذِينَ أُوتُوا الْكِتَابَ مِنْ قَبْلِكُمْ، اور دیکھو مسلمانوں، تم سے پہلے جن لوگوں کو کتاب دی گئی ان کو بھی ہم یہی وصیحت کر چکے. وَإِيَّاكُمْ، اور تم کو بھی، کیا، أَنِ اتَّقُوا اللَّهَ، کہ اللہ کا تقوی اختیار کرو. کتنا خوبصورت انداز ہے بات سمجھانے کا، بات بیچ میں تقوی ہی ہے، لیکن کہا دیکھو جو پہلوں کو کہا وہ تمہیں بھی کہہ رہا ہوں کہ اللہ کا تقوی اختیار کرو. کیونکہ شریعت کے احکامات پہ عمل کرنے میں تقوی ایک قسم کا کیٹلسٹ ہے، یہ موٹیو نہیں ہوگا تو کام نہیں ہوگا، شریعت مذاق بن جائے گی. اللہ کے نبی اپنے خطبات میں کہا کرتے تھے اوصیکم و نفسی بتقوی اللہ، مسلمانوں میں تمہیں بھی اور اپنے آپ کو بھی اللہ کا تقوی اختیار کرنے کا حکم دیتا ہوں. سورۃ تحریم میں آتا ہے یا ایھا الذین آمنوا قوا انفسکم و اہلیکم نارا، اے لوگوں جو ایمان لائے ہو اپنے آپ کو اور اپنے گھر والوں کو آگ سے بچا لو. تو بہت ضروری ہے کہ گھروں کے اندر سے جھگڑے ختم کیے جائیں اور تقویٰ کے ساتھ زندگی بسر کی جائے، اور اگر نہیں تو وَإِن تَكْفُرُوا فَإِنَّ لِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ، دوسری بار آ رہا ہے، پھر اگر انکار کرتے ہو، نہیں مانتے باتیں، تو یاد رکھو کہ جو کچھ آسمان اور زمین میں وہ اللہ کا ہے. وَكَانَ اللَّهُ غَنِيًّا حَمِيدًا، وہ تعریف کیا گیا، اپنی ذات میں آپ غنی ہیں. تم سوچتے ہو شادی ٹوٹ گئی تو باتیں ہوں گی، تعریفیں نہیں ہوں گی، الزامات لگیں گے، تو وہ غنی ہے نا، وہ حمید ہے، وہ वो तुम्हारी भी तारीफ करा देगा, तुम हक पे हो तो अल्लाह मदद करेगा। फिर देखिए 132 में, वलिल्लाहि मा फिस समावाति व मा फिल अर्ध। आज इसको दिल की तख्ती पे लिख के लेके जाए, कलिल्लाहि मा फिस समावाति व मा फिल अर्ध। यहाँ किस चीज की बात है? ये दिलों की बात है, अल्लाह के हाथ में सबके दिल। औरत का दिल अल्लाह के हाथ में, मर्द का दिल अल्लाह के हाथ में। वह कफा बिल्लाही वकीला, ऐसे मामलात में तुम्हें कोई वकील नहीं मिलता, तुम्हारा पॉइंट ऑफ व्यू कोई नहीं किसी को समझा सकता, अल्लाह तुम्हारा वकील है। हक पे रहो, कारसाज वो है। नहीं निभा हो रहा, अलहदगी कर लो, अल्लाह दोनों का कारसाज है। औरत भी समझे कि मर्द जो मुझ पे जुल्म कर रहा है, मेरे साथ इंसाफ नहीं कर रहा, और अगर मैं इसको छोड़ देती हूँ तो मेरा कारसाज अल्लाह है, अल्लाह खुद ही कोई रास्ता बना देगा। लेकिन एक ऐसी जहन्नुम में झुलसते रहना कि जिसका अंजाम सिर्फ तबाही हो, ये पसंदीदा नहीं है। और अल्लाह ताला डराते हैं, रब उसी में ही है। आयत 133, ई यश युज़हिबकुम अय्युहन्नास, अगर वो चाहे तो तुम सबको ले जाए। व याति बि आखरीन, और दूसरों को ले आए। यानी अल्लाह के मुकाबले में तुम्हारी कोई हैसियत नहीं, तुम सब एक नफ्स हो। यहाँ धमकी है बीवी को भी, तुम ज्यादा अकड़ के ना फिरो। तुम अगर मर्द की, नेक शौहर की कदर नहीं करोगी, अल्लाह तुम्हें निकाल के उसको नेक बीवी दे देगा। और शौहर को भी डांटा है, तुमको इतने कवाम बन के इसके ऊपर रोब डालने वाले नहीं बन गए? अगर तुम इस नेक बीवी की कदर नहीं करते, चलो भाग जाओ, अल्लाह इसको को नेक दे देगा। तुम सब अल्लाह के हाथ में कठपुतलियां हो। व कान अल्लाह वला जालिका कदीरा, अल्लाह कादिर है इस पे। असल बात क्या है कि मन का न युरीद सवाब दुनिया, आयत 134, कि जो कोई भी दुनिया का सवाब चाहेगा, फाइंद अल्लाह सवाब दुनिया वल आखिरा, तो अल्लाह के पास तो सवाब दुनिया का भी है और आखिरत का भी है। मतलब क्या है, सारी जिंदगी इसी में ना खो दो, अपनी घरेलू जिंदगी को इतना बड़ा इशू ना बना लो। ये खुश कब होंगे, ये खुश हैं कि नहीं, क्या इनका किधर है, और मर्द भी बीवी के बारे में ना सोचे, असल जिंदगी को देखो। देखिए हम सब इस दुनिया में एक मुसाफिर की तरह, चाहते तो ये कि हमें बहुत अच्छा साथी मिले, कोई सफर में सीट खुली मिले, हमारे साथ जो बैठे हो बहुत अच्छे हों। लेकिन कभी आप जाए नागवार हालात हो, साथी अच्छे नहीं, सीट छोटी थी, गर्मी थी, सर्दी थी, क्या कहते हैं? निकल जाए जहाज से, बस से उतर जाए, ट्रेन छोड़ दें, कहते हैं बैठ जाओ चुपके से, जो बेहतर लगता है बैठ जाओ, वक्त गुजारो, घड़ी को देखते रहो, गुजर जाएगा। तो मोमिन भी तो घड़ी देखता रहता है कि इस दुनिया में कब तक है। दुनिया जो है ये कोई फिल्म या ड्रामे का स्टेज नहीं है कि इधर आइडियल हालात ही होंगे तो आप नाचते फुदकते रहेंगे हीरोइन की तरह। वक्त गुजार लीजिए, जैसा मिल गया, खत्म हो गया मामला, आगे चले। नई शौहर तवज्जो देते, आप अपनी तवज्जो अल्लाह की तरफ कर लें, खुद को मसरूफ कर लें, अल्लाह की किताब से जोड़ लें। जो इस दुनिया में खो के सिर्फ इसको बनाने में हर वक्त तजुर्बे करता रहेगा तो बात नहीं बनेगी। अल्लाह से ये दुआ करने का तरीका सिखा दिया कि असल नजरें आखरत पे लगाओ, बिल्कुल जैसे रब्बना आतीना फिद दुनिया हसनतम व फिल आखिरति हसनतम व क़िना अज़ाब अन्नार। 201 आयत में हम पढ़ चुके हैं सूरह बकरा की, कि अल्लाह से दुनिया भी मांगो आखरत भी मांगो। व कान अल्लाह समीअन बसीरा, अल्लाह ताला खूब सुनने और जानने वाला है। तो ये था आज का सबक, जिसने हमें किस तरह जो है उस पे भी राजी रहना, जो नहीं है उसके साथ भी राजी रहने का तरीका सिखाया। ख़ास तौर पर मैं चाहूँगी कि जो आखिरी आयतों में वलिल्लाहि मा फिस समावाति है, आप इस पे गौर करें। अल्लाह ताला अमल की तौफीक दे। सुभानकल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक।